فوائد النعم وعوائد مزيد والقسم، ما اختلف عليه دهر فيختلف منه الحال، ولا كان في مكان فيجوز عليه الانتقال. الصلاة والسلام على سيدنا ومولانا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين، لا سيما مولانا ومولى الكونين أبي الحسن والحسين أمير المؤمنين علي بن أبي طالب عليهما السلام. روحي وأرواح العالمين لتراب مقدمهم فدا، واللعن الدائم على أعدائهم إلى قيام يوم الدين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. بسم الله الرحمن الرحيم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. اللهم عجل لوليك الفرج، واجعلنا من أنصاره وعوانه وأتباعه وشيعته والمستشهدين بين يديه. السلام عليك يا أبا عبد الله وعلى الأرواح التي حلت بفنائك، عليك مني سلام الله أبدا ما بقيت، وبقي الليل والنهار، ولا جعله الله آخر العهد مني لزيارتكم. السلام على الحسين وعلى علي بن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه الكريم، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وضرب الله مثلا للذين آمنوا امرأة فرعون إذ قال رب ابن لي عندك بيتا في الجنة ونجني من فرعون وقومه ونجني من القوم الظالمين، صدق الله العلي العظيم. ہماری گفتگو اس نقطے تک پہنچی تھی کہ آپ کی خدمت میں یہ عرض کیا کہ شریعت کی نگاہ میں مرد اور عورت اصل مقصد کے اعتبار سے کوئی فرق نہیں، اس دوڑ میں جس دوڑ میں مرد شامل ہیں اس میں خواتین بھی بالکل اسی طرح شامل ہیں کہ جو قرب الہی، رضوان خدا، اللہ کی رضا کو حاصل کرنے کی دوڑ ہے، کہ جو انسان کی خلقت کا مقصد، اگرچہ قرآن نے وما خلقت الجن والانس الا لیعبدون کہہ کر جو لفظ استعمال ہوا وہ ایک عام مفہوم اور ایک عام روزمرہ کے استعمال کے اعتبار سے اس کا ترجمہ درست نہیں ہے. اگر ہم اس کا اس طرح ترجمہ کریں تو پھر ہر اعتبار سے بات صحیح ہو جائے گی. قرب معنی کریں، رضا الہی کا معنی کریں، یا اگر اس آیت کا اس طرح معنی کریں کہ جس طرح میں عام طور پر کرتا ہوں کہ وما خلقت الجن والانس الا لیعبدون، کہ خداوند متعال یہ کہتا ہے قرآن مجید میں کہ ہم نے جن اور انس کو خلق نہیں کیا مگر اس لیے عبادت کے لیے، یہ اس کا سرسری ترجمہ ہے، لیعبدون، تاکہ وہ بندے ہو جائے، تاکہ وہ مقام بندگی تک پہنچ جائے، کہ عبادت کو عبادت اسی لیے کہتے ہیں کہ وہ مقام بندگی، وہ مقام بندگی کہ عبادت ایک ذریعہ ہے اس مقام بندگی تک پہنچنے کے لیے. لہذا مقام بندگی کہیں، رضا الہی کہیں، قرب خداوندی کہیں، یہ ہے در حقیقت انسان کی خلقت کا مقصد. انسان کی خلقت کا مقصد یہ دنیا نہیں ہے، ہمیں اس دنیا کے لیے خلق نہیں کیا ہے. اگرچہ کانٹرڈکشن، تضاد نہیں ہے کہ انسان اس دنیا میں زندگی گزارے तारिक दुनिया ना हो, दुनिया को तर्क करने वाला ना हो, और साथ साथ क़ुर्ब इलाही, रज़ा इलाही और ख़ुदा की खुशनुदी को हासिल करे, इनके दरमियान तज़ाद नहीं है, कॉन्ट्रडिक्शन नहीं है, और दर हकीकत यही पुल सिरात है। अगर खुदावंदे मुताल ने हमारे लिए ये हुक्म आयद कर दिया होता कि जाओ एक किले में अपने आप को महसूर कर दो, एक किले में अपने आप को बंद कर दो और मेरी इबादत में मसरूफ़ हो जाओ, ये आसान काम था, ये आसान काम था। लेकिन ये है मुश्किल कि इंसान इस जुल्मत भरी दुनिया में, इस तारीकी दुनिया में जहाँ चारों जानिब से शयातीन मोमिन को अपने बहकावे में, अपने वसवसे में बहकाता है, यहाँ क़ुर्ब इलाही को हासिल करना मुश्किल है, यहाँ खुदा की रज़ा को हासिल करना मुश्किल है। और जो इस मकाम में जितना आली से आली मकाम तक पहुँचेगा, वो खुदा के नज़दीक इतना ही मुकर्रब होगा। इन्ना अक्रमकुम इंदल्लाहे अतकाकुम, अतकाकुम कि यहाँ पर ये भी उसी रज़ा इलाही, उसी क़ुर्ब इलाही, उसी बंदगी के रदीफ में है, ये पैरेलल है, वही माना है अतकाकुम के तकवे के मकाम तक पहुँच जाए। तकवा यानी वही रज़ा इलाही कि इंसान खुदा के रज़ा को हासिल करे, खुद इंसान खुदा के रिजवान और खुदा के क़ुर्ब को हासिल करे। बस ये आपने मुलाहजा फरमाया कि यहाँ पर कोई फ़र्क नहीं है। और ये आयत जो आज हमने सरनामा कलाम के तौर पर आपकी खिदमत में पेश की, सूरह तहरीम की आखिरी दो आयतें, ये काबिले तवज्जो आयत हैं, तवज्जो कीजिएगा, काबिले तवज्जो आयत हैं ये दो। और उसके बाद मैं कल की बात को, जहाँ पे मैंने बात छोड़ी थी, वहीं से उसको कनेक्ट करूँगा। खूब तवज्जो करें, अजीब आयत है सूरह तहरीम की ये दो आयतें। ضرب الله مثلا للذين آمنوا, अजीब, यानी अभी तक तो हम खवातीन के लिए जस्टिफिकेशन करने की कोशिश कर रहे थे, अभी तक तो हम खवातीन के लिए मकाम और मंजिलत को साबित करने की कोशिश कर रहे थे, अभी हम मर्तबे खातून को मर्द के शरी हुकूक के लिहाज से कह रहा हूँ, शरी एतबार से, दुनियावी एतबार से, दुनियावी एतबार से हमने अपनी अपनी डेफिनेशन बनाई है कि मर्द आगे खातून आगे, मर्द पीछे खातून पीछे, ये हमने दुनियावी एतबार से, खुदा के नज़दीक ये सारे क्राइटेरियाज, ये सारे मयारात, ये सारे मिलाकात बेकार हैं सारे, ये सिर्फ और सिर्फ शैतानी वसवसों के और कुछ नहीं है कि खातून ये कहे कि मर्द मर्दों के हम शान बशाना है, मर्द ये नारा लगाए कि मिसाल के तौर खवातीन को भी वो हुकूक मिलने चाहिए। खूब, ये मुसल्लम तालीमात इलाही के बरखिलाफ है, तालीमात इलाही के बरखिलाफ है जब वो अपनी हदूद को पार कर जाए। और बहरहाल हदूद तो पार होंगी जब हम मुस्तहबात को, जब हम मुस्तहब हुकूक को जब हम पामाल करेंगे, तो आहिस्ता आहिस्ता दीनदार खवातीन, मुतदय्यन खवातीन, मोमिना खातून फिर उन हदूद में दाखिल होंगी कि जो कतई और वाजे तौर पर रेड लाइन है, रेड लाइन को क्रॉस कर रही है, यानी हराम के दायरे में दाखिल हो जाएंगी। अब यहाँ तक तो खातून को इजाज़त मिल गई कि मिसाल के तौर हिजाब में वो जॉब कर सकती है, हिजाब में वो काम कर सकती है, हिजाब में वो ये कर सकती है, हिजाब में वो कर सकती है, अगरचे इसमें भी कहाँ ये वो ग्रे एरिया है, वो अननोन एरिया है कि जहाँ पर वाजे नहीं है। खुदावंद मुताल ने कल आपकी खिदमत में अर्ज किया था मैंने कि मर्दों का मैदान अलग करार दिया है, खवातीन का मैदान अलग करार दिया है। वह इल्ला असल दीन में नमाज, रोज़ा, हज, ज़कात, खुम्स, इसमें दोनों मुश्तरक है लेकिन मैदान अलग अलग है। औरतों की अपनी कुछ जिम्मेदारियां हैं, मर्दों की कुछ अपनी जिम्मेदारियां हैं। और इस निज़ाम दुनिया को चलाने के लिए, निज़ाम दुनिया को चलाने के लिए, निज़ाम दुनिया क्या है? निज़ाम दुनिया खाना पीना लिबास मकान, यह है निज़ाम दुनिया, यह है निज़ाम दुनिया, दुनिया का निज़ाम ये है, दुनिया के निज़ाम को चलाने के लिए खुदावंद मुताल, ये एक मैंने मर्दों के हिसाब से काउंटिंग की, ख़वातीन के हिसाब से घर चलाना, बच्चे को संभालना, बच्चे को शफ़क़त देना, बच्चे के साथ मेहरबानी करना, बच्चे की तरबियत करना, कि ये कोई कम बुनियादी अहकाम नहीं है, ये कोई कम बुनियादी मसला नहीं है, ये भी बुनियादी मसला है, अहम तरीन मसला है। जहाँ रोज़ी रिस्क लिबास घर के मसाइल हैं, वहाँ पर खुद वो इंसान उस काबिल उस वक्त होगा कि कुछ कमा सके, कि जब वो उस मकाम तक पहुँचे, उस मकाम तक पहुँचाने के लिए बुनियादी तौर पर जो ज़िम्मेदारी है वो खातून की ज़िम्मेदारी है, कि वो अपनी शफ़क़त मोहब्बत अपनी ख़ुसूसी तबीयत जो उसका ख़ास नेचर खुदावंद मुताल ने उस औरत के अंदर करार दिया है, और खूब आप बखूबी जानते हैं कि जब औरत घर से बाहर निकली, जब औरत माशरे में आई, तो जो औरत की तबीयत थी, जो खुदावंद मुताल ने औरत की खसूसियत रखी थी, वो महर, वो मेहरबानी, वो शफ़क़त, वो रिफ़क़त, वो मोहब्बत, वाज़े तौर पर वो कमी नज़र आ रही है। अब औरत ज़ाहिर में गेटअप में वो मर्द औरत की औरत है, लेकिन मिजाजन वो मर्द के मिजाज की तरफ उसकी डेवलप हो रही है, उसकी डेवलपमेंट हो रही है। अब वो बच्चे की तरबियत के लिए जो एक ख़ास ज़रूरत है, कि जो घर चलाने के लिए ये दो ऑपोजिट नेचर, एक मर्द का नेचर जो खशन नेचर है, जो सख्त नेचर है, जो ख़ुद तरबियत के लिए ज़रूरी है, दूसरी तरफ जो खातून का नेचर है मोहब्बत और महर और मेहरबानी वाला, ये दो सेटअप के से इंसान की नस्ल की तरबियत होगी। अब चाहे वो इंसान, अभी हम दुनियावी एतबार से गुफ्तगू करें, चाहे काफिर नस्ल हो, मुसलमान नस्ल हो, मोमिन नस्ल हो, उसके लिए ये ज़रूरत है, उसके लिए ये ज़रूरत है कि ये दो ऑपोजिट नेचर वाले मिलकर जो है वो बच्चे की तरबियत करें। अला आइए हाल तवज्जो कीजिएगा, बस खुदावंद मुताल ने ये दो ऑपोजिट नेचर करार दिए, ताकि ये दुनिया का जो सेटअप है, दुनिया का अपना एक सेटअप है पूरा, दुनिया का पूरा एक निज़ाम है, इस निज़ाम को अब मुझे नहीं मालूम, देखें अब इसके पीछे लाबुद हतमन कोई ना कोई बाकायदा इसका इसको निज़ाम को तब्दील करने का बाकायदा कोई ना कोई निज़ाम होगा उसके पीछे, निज़ाम जो दुनिया का निज़ाम है उसको चलाने के लिए यकीनी तौर पर कुछ इंटेलेक्चुअल नाम के कुछ लोग होंगे कि जो दुनिया के निज़ाम को जिस तरह चाहें बदलना चाहें बदलते रहते हैं, और हमारी मुसलमान कौम उस तहत इशराफ में उनके करार पाते हुए उनकी तालीमात, उनकी एडवर्टाइजमेंट, उनका मीडिया उससे मुतासिर होकर हमारा मर्द भी उससे इम्प्रेस होता है और हमारी खातून भी उससे इम्प्रेस होती है, कि जिसके नतीजे में हम आहिस्ता आहिस्ता दीन की तालीमात से दूर होते जा रहे हैं। नहीं मालूम इसका एंड क्या है, नहीं मालूम इसका इख्तिताम क्या है, नहीं मालूम ये मसला आगे जाके कहाँ जाके ये रुकेगा, लेकिन बहरहाल अगर हमने अपने जवानों की, चाहे लड़के हों चाहे लड़कियां हों, अगर हमने उनकी तरबियत नहीं की और फकत हम शरीयत के दायरे को शरीयत की अहकाम को सहारा लेते लेते अगर हमने इस मसले को आगे बढ़ाया, नहीं मालूम कि ये मसला आगे कहाँ जाके ख़त्म होगा, लेकिन बहरहाल इन चीज़ों को हमें मद्देनज़र रखना चाहिए। जिस तरह शिया कौम में बड़ी बड़ी कॉन्फ्रेंसें होती है, बड़े बड़े जलसे और बड़ी बड़ी मीटिंग्स होती हैं, इन मसाइल को भी संजीदा तौर पर जो को हमें डिस्कस करनी चाहिए। आज शिया कौम में कितनी तलाक़ें हो रही हैं, आज शिया कौम में कितने घरेलू फसादात हो रहे हैं, हो मैं नहीं कहता हूँ कि इसमें मर्दों का कसूर नहीं है, मर्दों के लिए एक अलग काबिले तवज्जो डिस्कशन की ज़रूरत है, उनके लिए दूसरे अंदाज से मसाइल को डिस्कस करने की ज़रूरत है, लेकिन जो एक बहुत बड़ा रोल है ख़वातीन का रोल, ख़वातीन का रोल एक अहम रोल है, यानी खुद खातून जानती है कि उसकी स्ट्रेंथ कितनी है, اس کی طاقت کتنی ہے خود خاتون جانتی ہے کہ اس کے اندر اس کے پاس یہ صلاحیت ہے کہ وہ اپنے شوہر کو کس حد تک کنٹرول کر سکتی ہے، کس حد تک اس کو قابو کر سکتی ہے۔ بہرحال یہ اب ساری وہ گفتگو ہے کہ جو ممبروں پہ شاید اس انداز سے گفتگو کرنا مشکل بھی ہے اور شاید کچھ حد تک میری بسات سے بھی بالاتر اور باہر ہوں۔ اللہ آئیے حال، بس یہ ایک امپورٹنٹ مسئلہ ہے، ایک اہم مسئلہ ہے کہ جس کی طرف میں نے فی الحال فقط اشارہ کیا ہے، لیکن یہ جو ایک احساس کمتری خاتون کے اندر، کہ خود آپ کی خدمت میں کل میں نے جملہ آپ کی خدمت میں عرض کیا تھا کہ خواتین کا، چاہے غربی خاتون ہو چاہے مشرقی خاتون ہو، ان کا یہ نعرہ کہ ہم مردوں کے برابر ہیں یا عورتیں شانہ بشانہ مرد ہیں، اس نعرے اس سلوگن میں یہ بات واضح طور پر نظر آ رہی کہ خاتون کو ایک احساس کمتری ہے۔ یہ سلوگن، یہ نعرہ خود بلند کر بیان کر رہا ہے کیا کہ عورت اپنے اندر کسی چیز کی کمی کو محسوس کر رہی ہے، لیکن در حقیقت یہ تعلیمات الہی سے ناآشنائی کا نتیجہ ہے، تعلیمات الہی سے اطلاع نہ ہونے، تعلیمات الہی سے مطلع نہ ہونے کی وجہ سے یہ احساس کمتری ایک خاتون محسوس کرتی ہے۔ آپ کی خدمت میں کل میں نے، میرا خیال ہے میں نے روایت تو پوری بیان کر دی تھی، کل آپ کی خدمت میں نے جس روایت کی طرف اشارہ کیا کہ اس زمانے کی خاتون کو جو احساس کمتری تھی وہ آج والی خاتون کی احساس کمتری نہیں تھی۔ اس زمانے کی جو خاتون کو احساس کمتری تھی وہ یہ تھی کہ جب جہاد کا مقام اور مرتبہ بلند بیان ہوا اور وہ مردوں کے ساتھ مخصوص ہوا تو خواتین آئی خدمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں اور آ کر سوال کیا، یا رسول اللہ ہم اس ثواب سے محروم ہیں، ثواب سے محروم ہیں۔ توجہ کیجئے گا، یہ ہے دینی فکر، یہ ہے الہی فکر، یہ ہے وہ فکر کے جس کے لیے مرد اور عورتوں کو خلق کیا ہے خداوند متعال نے، اس دنیا کے لیے خلق نہیں کیا ہے۔ اس دنیا میں کون کتنا کماتا ہے، اس دنیا میں کالج یونیورسٹی میں کون پہلا نمبر حاصل کرتا ہے، اس کے لیے خلق نہیں کیا ہے۔ یہ ساری فری چیزیں ہیں، جنبی چیزیں ہیں، سیکنڈری ہیں۔ دنیا کی حیثیت ایک سیکنڈری ہے، سیکنڈری بھی ایسی سیکنڈری کہ اگر دین کے ساتھ دور دور سے بھی اگر اس کا ٹکراؤ ہو تو اسے قربان کرنا ہوگا۔ لہذا خداوند متعال نے مرد و عورت کو اس دور کے لیے نہیں خلق کیا کہ کون زیادہ کماتا ہے، کون زیادہ کسٹمر لے کر آئے، کون زیادہ پیسہ لے کر آئے، کون زیادہ اسکول کالج یونیورسٹی میں پرسنٹیج لے کر آئے، نمبر لے کر آئے، پوزیشن لے کر آئے۔ اب یہ صرف ایک مجازی کرائٹیریا ہے، یہ ایسی چیزیں ہیں کہ جو لاحاصل ہے، بلکہ اس کی وجہ سے اس کے منفی اثرات ہیں وہ اپنے مقام پر۔ پس توجہ کی آپ نے کہ جو اصل مقصد ہے وہ ہے رضا الہی، قرب الہی۔ وما خلقت الجن والانس الا ليعبدون۔ اب یہ آیت توجہ کیجیے گا، یہ آیت کی جس کو ہم نے سرنامہ کلام قرار دیا، توجہ کریں، خاتون کو احساس کمتری کے بجائے، وہ صرف خاتون نہیں، ابھی میرے مخاطب صرف خاتون ہے کیونکہ خواتین کی مجلس ہے، ورنہ مرد حضرات، ہمیں در حقیقت ہمارے سارے ایفرٹس، ہماری ساری کوششیں، ہماری ساری کی ساری قدرت اور ہماری ساری کی ساری محنتیں اس لیے اس چیز میں صرف ہونی چاہیے کہ اپنی عقل کو استعمال کریں، اپنی قدرتوں کو استعمال کریں، ہم فکر کے ذریعے سے، تدبر کے ذریعے سے۔ دیکھیں ہماری زندگی میں فکر مفقود ہے، کیوں؟ فکر روایتوں میں فکر کی بڑی فضیلت بیان کی ہے، خود سوچنا۔ مال دنیا حاصل کرنے کے لیے نہیں کہہ رہا ہوں، دیکھیں مال دنیا کی اگر حصول رزق حلال کو اگر میری ان گفتگو سے کوئی نیگیٹیوٹی ظاہر ہو رہی ہو تو میں معافی چاہتا ہوں، نہیں، بالخصوص مردوں کے لیے ان کی شرعی ذمہ داری ہے، یا تحد وجوب یا تحد استحباب، یا واجب حد تک یا مستحب حد تک، کہ یہ مردوں کی ذمہ داری ہے کہ رزق حلال کو حاصل کریں۔ لیکن رزق حلال کو حاصل کرنا یہ اولویت نہیں ہے، اولویت تو ہے، یا مستحب ہے یا واجب ہے تو اولویت ہی ہو گئی نا، نہیں، مستحب ہے واجب ہے ایک دوسرے عنوان سے، اصل مقصد کیا ہے؟ رضا الہی کو حاصل کرنا۔ تفکر اور تدبر، जो हमारी जिंदगी से खत्म हो चुका है, किसी के पास टाइम नहीं है कि वो सोचे बैठकर, अपने आप को सोचे कि मैं कहां खड़ा हूं, खुदा के बारे में सोचे, खुदा की सिफात के बारे में सोचे, आमाल के बारे में सोचे, रिजाए इलाही किस तरह आसन तरीके से। ये एक अहम मसला मैंने कहा, रिजाए इलाही। अब जब रिजाए इलाही आती है तो हम कुरान खोल लेते हैं, हम नमाज पढ़ना शुरू कर देते हैं। यकीनी तौर पर कुरान रिजाए इलाही के हुसूल का एक जरिया है, नमाज रिजाए इलाही के हुसूल का एक जरिया है। लेकिन अगर इंसान के पास अगर इल्म हो, इल्म, इल्म दीन, तालीमात आले मोहम्मद अलैहिस्सलाम, अगर ये इंसान के पास हो तो इंसान को पता चलेगा कि अहसन रिजा, बेहतरीन रिजा इलाही किस चीज के जरिए से हासिल होगी। और ये इंपॉर्टेंट है, ये इंपॉर्टेंट है। हर मोमिन की कोशिश होती है, बिलखसूस जब अय्याम अज़ा आते हैं, अय्याम माह रमजान आते हैं, तो इंसान एक मोमिन की कैफियत उस पर तारी हो जाती है, एक दीनदार की कैफियत उस पर तारी हो जाती है। हर इंसान के ऊपर, हर गुनहगार और नेक इंसान के ऊपर एक रूहानियत, जिसको आप कहते हैं, एक कैफियत उसके ऊपर तारी हो जाती है। अब वो कोई ना कोई नेक काम करना चाहता है, अगर उसके पास तालीमात अहले बैत नहीं है तो बाज औकात मुमकिन है वो रिजा इलाही में एक बहुत ही मामूली सा काम अंजाम दे, चाहे उसमें उसको ज्यादा मशक्कत हो, इल्म ना होने की वजह से, इल्म ना होने की वजह से। और बाज औकात मुमकिन है अपने ख्याल में वो रिजा इलाही को हासिल कर रहा है या कर रही है, लेकिन मुमकिन है वो रिजा इलाही का उसूल का सबब ना बने। वजह क्या है? इल्म का मफकूद होना, इल्म का ना होना। कौन सा इल्म? इल्म तालीमात आले मोहम्मद। ये तालीमात आले मोहम्मद कहां से हासिल होंगी? ये तालीमात आले मोहम्मद हासिल होंगी रिवायात आले मोहम्मद अलैहिस्सलाम से। और ये फिक्र, ये जो फिक्र है, इसको कोई मामूली ना समझे। लेकिन एक मसला है जो मैंने मुख्तसर से चंद अरसे पहले जिस चीज को मैंने एहसास किया कि फिक्र नाकाफी है। अगरचे यकीनी तौर पर फिक्र का बहुत बड़ा रोल है, बहुत बड़ा रोल है, लेकिन मैंने इस बात को एहसास किया। अब मैं नहीं चाहता हूं कि मैं कोई नाउजुबिल्ला मिन ज़ालिक, खुदा ना खासा मर्जी के मद्द मुकाबिल आकर कोई बहस करना चाहूं, नहीं। एक है रविश। देखिए, फिक्र हमारी जिंदगी की बुनियाद है, फिक्र हमारी जिंदगी की बुनियाद है। अगरचे अभी हम तौहीद के मरहले में बहुत पीछे हैं, इमामत शायद एक हद तक, बाकी तमाम एतकादात में भी शायद हम बहुत हद तक पीछे हैं। कौन से एतकादात? माशरती एतकादात की बात नहीं कर रहा हूं, माशरती रस्म और रिवाज की बात नहीं कर रहा हूं, वो एतकादात जो आयमाए अथार अली मुस्लिम की रिवायात में आई है, रिवायात अहले बैत अथार मुस्लिम में जो है वो एतकादात आए हैं। मैं आज ही एक नुकता सोच रहा था कि ये जो अय्याम है, काश इन अय्याम में सिर्फ और सिर्फ मसाइब पढ़े जाते हैं, सिर्फ और सिर्फ मुसीबत हुसैन और मुसीबत खानवाद हुसैन को पढ़ा जाता। और यही मजलिस हकीकी है, यही हकीकी मजलिस है। लेकिन अफसोस का मकाम क्या है? अफसोस का मकाम यह है कि चूंकि हम साल भर तालीमात आले मोहम्मद अलैहिस्सलाम से दूर रहते हैं, लिहाजा इसका फायदा उठाते हुए हमने कहा कि मोमिन तो इन्हीं दस दिन में आता है, मोमिन तो दस दिन ही फकत उसके पास है दीन हासिल करने के लिए। लिहाजा ये एक सेटअप बन गया कि दस दिन, अब चाहे कोई भी जबान का मोमिन हो, चाहे उर्दू जबान का मोमिन हो, अरब जबान का मोमिन हो, फारसी जबान का मोमिन हो, किसी जबान का मोमिन हो, ये मोमिन ये दस दिन दीन हासिल करना चाहता है। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ये फरमाते हैं 23 साल 23 years, और 23 years फकत मुहर्रम के दिनों में नहीं, रमजान उल मुबारक के महीनों में नहीं, پورا سال رسول خدا صلی اللہ علیہ وآلہ اپنے اصحاب کے درمیان بیٹھے ہوئے ہیں، تین وقت یا پانچ وقت نماز کے اوقات میں جو وہ مومنین اور مسلمانوں سے ملاقات ہو رہی ہے، وہ رسول یہ کہہ رہے ہیں خطبہ غدیر میں کہ میں اس محدود اس کم وقت میں کل دین بیان نہیں کر سکتا ہوں، لہٰذا میں تمہیں اپنا نائب، اپنا خلیفہ، اپنا جانشین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی ولایت کا اعلان کرتا ہوں، لہٰذا دین ان سے حاصل کرنا، دین اس سے حاصل کرنا۔ تو دین یا زرارہ کے بقول، زرارہ ظاہراً یا محمد ابن مسلم کے بقول، یا ابن رسول اللہ 40 سال، اگر میں اشتباہ نہ کروں 40 سال سے میں حج کے مسائل، صرف حج کے مسائل پوچھ رہا ہوں، وہ آج تک ختم نہیں ہوئے۔ تو اگر ہم چاہیں کہ محرم کے ان 10 دنوں میں کل دین سیکھ لیں تو یہ دین کی مظلومیت ہے۔ اللہ آئیے حال، میں جو آپ کی خدمت میں نقطہ بیان کرنے جا رہا تھا کہ یہ 10 دن اگر مخصوص قرار دیتے تھے، اور یہ اس وقت ہو سکتا تھا کہ جب ہم 365 دن یعنی سال کے باقی دنوں میں، اگر ہم سال کے باقی دنوں میں اگر دین خدا حاصل کرنے کے لیے اپنی زندگی کو وقف کر دیتے تو ان دنوں کو حق یہ تھا کہ اس میں سوائے مصیبت حسین اور آل محمد علیہ السلام کی مصیبت کے علاوہ کچھ نہیں پڑھنا چاہیے تھا۔ لیکن یہ بھی ضروری ہے، اوجب الواجبات میں سے، کب توحید سمجھیں گے، کب رسالت سمجھیں گے، خود فقہ کا بیان تو مجالس میں نہیں ہوتا ہے، لیکن باقی دین کہ جس کے کم از کم آؤٹ لائنز ہم کب پڑھیں گے۔ بہرحال یہ ایک مسئلہ ہے کہ جو قابل غور مسئلہ ہے۔ خوب، یہ فقط میں نے اپنا درد دل بیان کیا، کوئی امید نہیں ہے کہ یہ میرے اس کہنے کی وجہ سے معاشرے میں کوئی تبدیلی واقع ہو جائے گی، ایک درد دل تھا جو آپ کی خدمت میں میں نے عرض کر دیا۔ توجہ کیجیے گا، آئیے اس نقطے کی طرف کہ توجہ کیجیے گا، قرآن کی آیت سورہ تحریم کی سیکنڈ لاسٹ آیت، عجیب آیت ہے۔ ابھی تک ہم خاتون کو جسٹیفائی کر رہے تھے، خاتون کو ہم بیان اوپر لانے کی کوشش کر رہے تھے، یعنی ہم بھی اس میں گرفتار کہ خاتون کے لیے کسی طرح احساس کمتری کو دور کریں۔ یہ آیت ملاحظہ فرمائیے، ضرب اللہ مثلا للذین آمنوا، خداوند متعال ایک مثال دے رہا ہے سورہ تحریم میں، ایک دفعہ کافروں کے لیے مثال دی، اب مثال اگزامپل، مثال کا مطلب اگزامپل، کافروں کے لیے اگزامپل دی نوح اور لوط کی بیویوں کے ذریعے سے، اس کے بعد کا یہ جملہ آخری دو آیتیں، ضرب اللہ للذین آمنوا، اب خداوند متعال ایمان لانے والوں کے لیے مثال دے رہا ہے، اگزامپل نہیں کہا، خداوند متعال ایمان لانے والیوں کے لیے اگزامپل دے رہا ہے، نہیں، ایمان لانے والے، اب وہ ایمان لانے والے چاہے مرد ہو چاہے وہ ایمان لانے والی عورتیں ہوں، ضرب اللہ مثلا للذین آمنوا، للذین آمنوا، مثال اگزامپل کے طور پر کس کا ذکر ہو رہا ہے؟ کسی نبی کا ذکر نہیں ہو رہا ہے۔ اب خدا کا کیا فلسفہ ہے، کسی نبی کی مثال نہیں دی، وہ شاید ممکن ہے سورہ تحریم کی مناسبت سے شاید عورتوں کے لیے، عورتوں کو بے عنوان اگزامپل بیان کیا ہو، کیونکہ سورہ تحریم ازواج رسول سے مخاطب ہے کہ جہاں پر ازواج رسول رسول خدا صلی اللہ علیہ وسلم پر کس طرح ایک ذہنی ٹارچر کیا اور اذیت پہنچائی، شاید ممکن ہے اس مناسبت سے خواتین کا تذکرہ کیا ہو سورہ تحریم میں، لیکن اللہ یہ حال، اگر ہم اس آیت کے اطلاق کو دیکھیں، ظاہر آیت کو اگر ہم خالی دیکھتے ہیں اور خود سورہ اگر کوئی قرین ہم جو وہ نہیں بنا پاتا ہے، تو ہم یہ دیکھتے ہیں کہ یہ آیت کیا بیان کر رہی ہے، ضرب اللہ مثلا للذین آمنوا، کہ خداوند متعال ایمان لانے والوں کے لیے چاہے مرد ہو چاہے عورت ہو، اگزامپل کیا ہے، کسی نبی کی نہیں دی، 124,000 انبیاء میں سے کسی نبی کی نہیں دی، کسی اوصیا کی نہیں دی، بلکہ دو موحد خواتین کی اگزامپل دے رہا ہے قرآن، کہ ظاہر ہے مسلمان کہنا بھی درست سے ضروری نہیں کہ مسلمان رسول صلی اللہ علیہ وسلم کی امت کو کہا جائے، نہیں، امت سابقہ میں بھی جو ایمان لے کر وہ مسلمان ہے، وہ مومن ہیں یا مومنہ ہیں، دو کی اگزامپل دی، کس کے لیے، یعنی مردوں کو اگزامپل دی جا رہی ہے۔ بھائی اگزامپل کس کو کہتے ہیں؟ اگر آپ کلاس روم میں مثال کے طور پر جب آپ کہیں اسٹوڈنٹ سے مخاطب ہو کر کہ تم لوگ کیوں نہیں پڑھتے ہو، یہ فلاں اسٹوڈنٹ کو دیکھو کہ کتنے اچھے نمبر لے کر آ رہا ہے، اب اس کو کہتے ہیں اگزامپل دینا، اس کو کہتے ہیں اگزامپل دینا۔ خداوند متعال ایمان لانے والوں کو، ایمان لانے والوں کے لیے ایگزامپل دے رہا ہے. دو ایگزامپل، پہلی ایگزامپل، دوسری ایگزامپل تو شاید ممکن ہے کوئی آ کر کہے کہ بھائی وہ تو معصومہ تھی، وہ تو معصومہ تھی، لہذا وہ ایگزامپل شاید ممکن ہے ہم اس کو اس طرح ریجیکٹ کر دیں. لیکن پہلی ایگزامپل امراۃ فرعون، ضرب اللہ مثلا للذین آمنوا امراۃ فرعون، کہ خداوند متعال فرعون کی زوجہ یعنی جناب آسیہ کی مثال دے رہا ہے، جناب آسیہ کی ایگزامپل دے رہا ہے. اب یعنی ایگزامپل کس چیز کے لیے ایگزامپل؟ اب دیکھیں ہر شخص، ہر انسان کا امتحان، ہر انسان کا امتحان، اس کا امتحان ایک خاص میدان میں ہوتا ہے، ایک خاص حیثیت سے ہوتا ہے. میرا امتحان کسی اور طرح ہے، آپ کا امتحان کسی اور طرح ہے، مرد کا امتحان کسی اور طرح ہے، عورت کا امتحان کسی اور طرح ہے، آج کی عورت کا امتحان کسی اور طرح ہے، قدیم عورت، قدیم زمانے کی عورت کا امتحان کسی اور. ہر فرد فرد، وقت وقت بھی چھوڑ دیں، زمان زمان بھی چھوڑ دیں، مکان مکان بھی چھوڑ دیں، ہر فرد فرد کا امتحان مختلف ہے. اس کے سرکمٹینس کیا ہے، اس کا ماحول کیا ہے، وہ کس ماحول میں گرا ہوا، اس کا اس طریقے سے امتحان ہوگا. لہذا کوئی یہاں پر یہ نہ تصور کرے کہ ہمیں حضرت آسیہ کی طرح کوئی امتحان دینا ہے اور یہ رضا الہی کو حاصل کرنا ہے. نہیں. اب میں توجہ کریں، میں پہلے اس آیت کو مکمل کروں کہ خداوند متعال مثال دے رہا ہے، ایگزامپل دے رہا ہے ایمان لانے والوں کے لیے. ایمان لانے والوں سے مخاطب ہو کر کہہ رہا ہے، جس طرح میں نے اسٹوڈنٹ کی مثال دی نا کہ جب ٹیچر اگر 31 اسٹوڈینٹس کی کلاس میں 30 اسٹوڈینٹس سے مخاطب ہو کر یہ کہے کہ تم لوگ کیوں نہیں پڑھتے ہو، یہ بھی تو پڑھتا ہے، یہ بھی تو اچھے نمبر لے کر آتا ہے، تو 30 اسٹوڈینٹس کے لیے اس ایک اسٹوڈینٹ کو بے عنوان ایگزامپل بیان کر رہا ہے ٹیچر. خب یہاں پر بھی خداوند متعال بے عنوان ایگزامپل بیان کر رہا ہے، ایمان لانے والوں کے لیے ایگزامپل ہے. یعنی ایگزامپل کا مطلب کیا ہے؟ نمونہ حیات. ایگزامپل کا مطلب نمونہ حیات. جہاں پر قرآن لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، ختمی مرتبت افضل کائنات، سید المرسلین، سید الانبیاء کو اسوہ حسنہ قرار دے رہا ہے انسانوں کے لیے. اس طرح میں نہیں کہہ رہا ہوں کہ اسی اعلیٰ درجے پر، لیکن یہ بہرحال ایگزامپل میں ایک نمونہ حیات ہے. نمونہ حیات کے طور پر خداوند متعال یہ ایگزامپل دے رہا ہے، یہ مثال دے رہا ہے کہ اے ایمان لانے والو، تمہارے لیے خداوند متعال ایگزامپل دے رہا ہے. کس کی؟ آسیہ زوجہ فرعون، امراۃ فرعون کی، آسیہ کی ایگزامپل دے رہا ہے. اب حضرت آسیہ کا اپنا امتحان ایک مختلف امتحان تھا کہ جو فرعون کے گھر میں تھا حق کے لیے. اب دیکھیں، یاد رکھیے گا، کل جو ایک جملہ کہا تھا میں اس کو یہیں سے کنیکٹ کرنے کی کوشش کرتا ہوں کہ جہاں میں نے کل بات چھوڑی تھی، کل جہاں پہ میں نے بات چھوڑی تھی اسی کو کنیکٹ کرنے کے لیے کوشش کرتا ہوں کہ اسی سے میں بات کو کنیکٹ کروں. کل میں نے آپ کی خدمت میں جو بات کہی، توجہ کریں کہ خدا مثال دے رہا ہے جناب آسیہ کی. اب جناب آسیہ نہ مردوں کے لیے یہ ایگزامپل، جو ایک خاص ماحول تھا جناب آسیہ کا، حضرت آسیہ کا، وہ مرد کا اس سے کیا تعلق، آج کے زمانے کی عورت کا اس سے کیا تعلق، کیا تعلق؟ لیکن بنیادی طور پر جو بات ہمیں سمجھ میں آتی ہے وہ کیا؟ وہ یہ کہ اگر حکم خدا، رضا الہی، قرب الہی کے ساتھ اگر کوئی چیز ٹکرا رہی ہو شریعت کے باؤنڈری میں، شریعت کا علم بہت ضروری ہے. اگر شریعت کا علم نہیں ہے تو یاد رکھیے گا کچھ نہیں کر سکتے ہم، ہماری ساری کی ساری زحمتیں برباد ہو جائے گی، ہماری ساری کی ساری کوششیں ضائع ہو جائے گی اگر ہمارے پاس شریعت کا علم نہیں ہے تو. اگر ہمارے پاس شریعت کا علم نہیں ہے، اگر ہمارے پاس یہی توضیح المسائل کا علم نہیں ہے، فقط توضیح المسائل کا مطلب نماز نہیں ہے، فقط توضیح المسائل کا مطلب روزہ نہیں ہے، اگرچہ یہ بھی ہے، لیکن کیا میں ایک بے عنوان مرد، دیکھیں میں شاید پہلے بھی ایک بات کسی گفتگو میں بیان کی ہے لیکن میں نے کسی شاید مجلس میں بیان نہیں کی ہے، توجہ کیجیے گا. ہر انسان کی زندگی تا تزاحم کے اندر گھری ہوئی ہے. تزاحم کس کو کہتے ہیں؟ تزاحم کس کو کہتے ہیں؟ یہ توجہ کیجئے گا. آپ کی خدمت میں جناب آسیہ کی یہ ایگزامپل بیان کرنے کے لیے یہ بیان کرنا ضروری ہے. تزاحم کس کو کہتے ہیں؟ تزاحم اس کو کہتے ہیں دو واجب کے درمیان ٹکراؤ, دو حرام کے درمیان ٹکراؤ, ایک واجب ایک حرام کے درمیان ٹکراؤ, حتیٰ دو مستحب کے درمیان ٹکراؤ, دو مکروہ کے درمیان ٹکراؤ. اگر میرے آپ کے پاس اگر دین کی تعلیمات نہیں ہیں, ہم فیل ہیں یہاں پر. خب اس کی جو فقہا مثال دیتے ہیں, مثال آپ مسجد میں گئے, نماز جماعت, نماز کا ٹائم ہے, نماز پڑھنی ہے, نماز پڑھنی ہے, مسجد نجس ہو گئی. اب آپ کو رضا الہی حاصل کرنی ہے نا, کیسے کریں گے آپ؟ اگر آپ کے پاس علم فقہ نہیں ہے, اگر آپ کے پاس علم شریعت نہیں ہے, آپ رضایت خدا حاصل نہیں کر سکتے. آپ مسجد کو پاک کرنا جو واجب فوری ہے اس کو پاک کریں یا نماز ادا کریں؟ اگر علم فقہ نہیں ہے, علم شریعت نہیں ہے, دین کا علم نہیں ہے, اب آپ کا جی چاہ رہا ہے کہ میں, اچھا بعضوں کا تو لوگوں کا جی بھی نہیں چاہ رہا ہوتا, لوگوں کو مسئلہ بھی بتا دیں تو بھی جو ان کا ایک ذہن بنا ہوتا ہے, یا وہ سمجھتے کہ جو اس جو گیٹ اپ انہوں نے اپنے لیے قرار دیا ہے, جس طریقے سے انہوں نے اپنی تربیت کی ہے, یعنی کیا مطلب یہ جو میں جملہ کہہ رہا ہوں اس کا مطلب کیا؟ جیسے بعض اوقات, اب یہی ایگزامپل لے لیں, ایک جگہ مسجد نجس ہے, نماز جماعت قائم ہو گئی ہے. اچھا نماز جماعت میں جو آنے والا ہوتا ہے وہ عام طور پر نماز جماعت کا شوقین ہوتا ہے اور چاہتا ہے کہ نماز جماعت کے جو ثواب روایتوں میں بیان کیا گیا اس کو در کریں. اب ایک طرف پہاڑ جیسا ثواب, پہاڑ جیسا ثواب, ایک طرف یہ مسجد کی نجاست کو پاک کرنا, اس کا ثواب تو شریعت نے نہیں بیان کیا نا, نہیں بیان کیا, لیکن واجب ہے. ایک نقطہ آپ کی خدمت میں عرض کروں, کم ایسے واجبات ہیں جس میں خدا نے واجبات کا ثواب بیان کیا ہو. مستحبات کے لیے آپ دیکھیں, مستحبات میں اعمال شب قدر, اس کا یہ ثواب, یہ ثواب, یہ ثواب, یہ ثواب بیان کیا. فلاں اعمال جو یہ عمل انجام دے گا, یہ ثواب, یہ ثواب, یہ ثواب, یہ ثواب بیان کیا. نماز جماعت مستحب ہے, اس کا یہ ثواب, یہ ثواب, اگر اتنے لوگ ہو تو اتنا ثواب, اتنے لوگ ہو تو اتنا ثواب. ایک حد یہ ہے کہ جہاں پر ثواب سوائے خدا کے کوئی نہیں گن سکتا ہے. اب یہ ہے شریعت, یہ ہے فقہ, یہ حکمت. ایک طرف آپ کے سامنے مجمع ہے, نماز جماعت قائم ہو گئی, آپ کو حدیث یاد آ گئی کہ اتنا بڑا مجمع ہو تو اب اس کا سوا, اس کا ثواب سوائے خدا کے کوئی نہیں کاؤنٹ کر سکتا ہے. اب نماز پڑھنے جاؤں تو مسجد نجس ہے, مسجد پاک کروں تو میری نماز جماعت چھوٹ جائے گی, اتنا سارا ثواب. مسجد پاک ہونے کے لیے تو خدا نے ثواب بھی بیان نہیں کیا ہے, لیکن ہے واجب. اب کیا کریں؟ یہ ہے تزاحم. ہماری پوری زندگی, پوری زندگی گھری ہوئی ہے ان تزاحمات میں, ان مزاحمات میں. مستحبات میں تو الا ماشاء اللہ, مستحبات میں الا ماشاء اللہ ہماری زندگی گھری ہوئی ہے. یہ مستحب کا اپنا تقاضا ہے, یہ مستحب کا اپنا تقاضا ہے, دونوں مستحب کو ہم انجام نہیں دے سکتے, کس کو ترجیح دیں؟ اگر ہمارے پاس صحیح علم نہ ہو, اگر ہمارے پاس صحیح معلومات نہ ہو, ایک اور ایگزامپل دوں میں آپ کو, ایک اور ایگزامپل دوں. ایام نوروز, کسی کا واٹس ایپ پہ میسج آیا میرے پاس, کیا میسج آیا ذرا ملاحظہ کیجئے گا, کہ مولانا نوروز کا جو وقت ہے وہ بعین ہی تقریباً ظہر پہ پڑ رہا ہے, تو مولانا یہ جو نوروز کی اعمال ہیں, اگر ہم نے نماز ظہر اثر پڑھی تو ہمارے نوروز کے اعمال چھوٹ جائیں گے, تو مولانا کیا کریں؟ واقعا سچی بات یہ ہے کہ جب میں نے سوال سنا تو تن بدن میں آگ لگ گئی, اور بہرحال سوال کرنے والے کا قصور نہیں ہے, یہ قصور ہمارا ہے, کہ ہم نے دین بیان نہیں کیا، ہم نے شریعت بیان نہیں کی، ہم نے نماز کی فضیلت بیان نہیں کی، ہم نے اول وقت نماز کی فضیلت بیان نہیں کی، ہم نے نماز کی امپورٹنس بیان نہیں کی۔ اب خاتون یا جس کا بھی واٹس اپ تھا اس کا سوال کہ کیا یا ہم ایسی تیسی کر کے جلدی جلدی نماز ختم کر دیں تاکہ ہمیں نوروز کا ثواب مل جائے؟ ارے نوروز کے اعمال کا ثواب کی آتھینٹیسٹی کے لیے کوئی معتبر روایت بھی موجود نہیں، معتبر روایت بھی موجود نہیں سوائے سوشل میڈیا کے، یعنی ایسا نہیں کہ کوئی کتابوں میں موجود نہیں ہے، کتابوں میں موجود ہے، لیکن سوشل میڈیا آ کر پمپنگ کرتا ہے، سوشل میڈیا آ کر اتنا ثواب بیان کرتا ہے، اتنا ثواب بیان کرتا ہے کہ وہ شاید فرشتے بھی تعجب کر رہے ہو کہ اتنا تو ثواب ہم نے بھی نہیں سوچا تھا۔ ظاہر ہے سوشل میڈیا کی ہی برکت ہے، ایک حد تک اس کا فائدہ ہے لیکن اس کا نقصان بہت زیادہ ہے۔ اول وقت نماز، اول وقت نماز کہ معصوم کی حدیث ہے کہ ظاہر رسول خدا صلی اللہ علیہ وسلم سے کہ آپ صلی اللہ علیہ وسلم ارشاد فرماتے کہ میں یہ چاہتا ہوں، رسول فرماتے صلی اللہ علیہ وسلم، میں یہ چاہتا ہوں کہ جب نماز کا وقت داخل ہو تو خدا کی بارگاہ میں سب سے پہلے میری نماز پہنچے، سب سے پہلے میری نماز پہنچے، یہ اول وقت کی فضیلت۔ نافلہ نمازیں الا ماشاءاللہ روایات، حتی روایتوں میں یہ آیا، واجب نماز تو چھوڑ دیں، نافلہ نماز کے لیے صحیح معتبر روایتوں میں آیا کہ اگر کوئی نافلہ نماز ظہر عصر مغرب عشاء فجر کی نافلہ چھوڑتا ہے وہ معصیت کرنے والا ہے۔ اگرچہ معصیت وہ معنوں میں نہیں ہے، قطن معنوں میں نہیں ہے کیونکہ خود شارع نے اجازت دی ہے، لیکن روایات دیکھیں، آپ روایات دیکھیں، اگر ہمارے پاس تعلیمات نہ ہوئی تو نتیجہ یہی ہوگا۔ اب یہ مثال ممکن ہے کوئی پریشان ہو بیچارہ کہ مولانا اس کا تو حل بتا کے جائیں کہ یہ مسجد پاک کریں یا جماعت میں جائیں، خوب واضح ہے اگر ایک مستحب اور ایک واجب کے درمیان ٹکراؤ ہو، واجب ہے کہ واجب کو مقدم کیا جائے، نماز جماعت مستحب ہے، نماز جماعت مستحب ہے، یا نماز جماعت نہ بھی ہو، نماز جماعت نہ بھی ہو آپ کو نماز پڑھنی ہے، ظہر عصر کی نماز پڑھنی ہے، مسجد نجس ہو گئی اس کا وقت باقی ہے، ابھی واجب ہے کہ مسجد کو پاک کیا جائے، فقہا نے بیان کیا، فقہا نے بیان کیا۔ تو آپ کی خدمت میں کیا عرض کر رہا تھا میں، توجہ کیجیے گا، آپ کی خدمت میں یہ بات عرض کر رہا تھا کہ ہماری زندگی میں، ہماری زندگی میں قدم قدم پر، قدم قدم پر دین کے احکامات اس طرح ٹکرا رہے ہیں، آپ کے پاس اتنی طاقت نہیں ہے، آپ کے پاس اتنی طاقت نہیں ہے کہ آپ سارے مستحبات کو انجام دیں، تو کس کو انجام دیں، کس کو انجام دیں؟ کوئی آپ کے پاس علم ہونا چاہیے، آپ کے پاس علم ہونا چاہیے کہ میں کس مستحب کو ترجیح دوں، یا دو واجب کے درمیان ٹکراؤ ہو جائے کس واجب کو ترجیح دوں۔ اب یہی مثال میں، اسی مثال میں مسجد ایک طرف نجس ہے، دوسری طرف نماز ظہر عصر قضا ہو رہی ہے، قضا ہو رہی ہے، اب کیا کریں؟ یہ ہے تزاحم۔ اگر دین کی معلومات نہیں ہے تو آپ مجھے بتائیے، رضا الہی اصل آبجیکٹ کیا ہے ہمارا، اصل ہمارا ایم مقصد کے رضا الہی کو حاصل کرنا، ہم اپنے اندر اس بات کو اتار دیں کہ اصل جو خدمت ہے اپنی ذات کے لیے، اپنی ذات کے لیے جو اصل نجات ہے وہ کہ رضا الہی کو حاصل کرنا، خدا کی رضا کو حاصل کرنا، یہ اصل کرائیٹیریا ہے، یہ اصل معیار ہے، اس کے لیے خداوند متعال نے ہمیں اس دنیا میں بھیجا ہے اور ہماری خلقت کی ہے۔ تو یہ اصل کرائیٹیریا ہے رضا الہی۔ رضا الہی کہاں سے حاصل ہوگا، کہاں سے حاصل ہوگا؟ اب روایت تو سپورٹ کریں گی، میں اور آپ احکامات فقہیہ، احکامات شریعہ ہم روایتوں سے نہیں نکال سکتے ہیں، ہمارے پاس وہ صلاحیت نہیں ہے، ہمارے پاس وہ صلاحیت نہیں ہے، وہ استنباط کرنے کی صلاحیت نہیں ہے۔ لہذا ایک حد تک ضرور، ایک حد تک یہ توضیح المسائل، یہ احکامات شریعہ، یہ فقہ ہماری ان جگہوں پہ مدد کریں گی۔ اب جناب آسیہ سلام اللہ علیہا، جناب آسیہ کا مقام، جناب آسیہ، چلیں جناب خدیجہ الکبریٰ، خب یہ بہرحال تقریباً خانواد اہل بیت سے ہو گئی، اگرچہ وہ بھی غیر معصومہ ہی تھی نا، اپنے آپ کو اتنا بلند کیا کہ رسول خدا نے انتخاب کیا صلی اللہ علیہ وآلہ، اپنے آپ کو اتنا بلند کیا، ورنہ جناب خدیجہ تو ایک معذرت کے ساتھ ایک عام خاتون تھی نا، تھی تو عام خاتون، اپنا مرتبہ اتنا بلند کیا، اتنا بلند کیا کہ روایت کا جملہ ہے کہ جبرائیل نازل ہوتے ہیں، رسول خدا کو سلام دیتے ہیں، اور کہتے کہ خدا نے آپ کو سلام دیا ہے اور خدا نے کہا ہے کہ جناب خدیجہ تک سلام پہنچا دو. یہ جناب خدیجہ نے اپنا اسٹیٹس بلند کیا، اپنا مقام بلند کیا. زیارتوں میں جہاں معصومین آئمہ اطہار علی مسلم کی زیارت ہے، ان زیارتوں میں نام آتا ہے جناب خدیجہ کا. السلام علیک یا وارث آدم صفت اللہ، السلام علیک یا وارث نوح نبی اللہ، السلام علیک یا ابن امیر المومنین، السلام علیک یا ابن خدیجت الکبرا. زیارت وارثہ میں خدیجت الکبرا سلام اللہ علیہا، یہ خاص ایک خاص، یعنی یہ زیارت میں جناب خدیجہ کے فرزند کے ذریعے سے سلام بھیجوانا، یا امام سجاد سلام اللہ علیہ اس کربلا کے میدان میں جب اپنا تعارف کروا رہے ہیں تو جناب خدیجہ سلام اللہ علیہ کے ذریعے سے تعارف کروا رہے ہیں. تو یہ تو جناب خدیجہ تو غیر معصومہ تھی نا، ڈائریکٹ تو خاندان آل محمد علیہ السلام سے ڈائریکٹ تو نہیں ہے، جس طرح جناب زینب کبرا سلام اللہ علیہ ہیں، جس طرح جناب صدیقہ کبرا شہزادی کونین سلام اللہ علیہ ہیں، جس طرح جناب معصوم حکم سلام اللہ علیہ ہیں، جس طرح جناب ام کلثوم ہیں، کہ یہ ڈائریکٹ اہل بیت اطہار علیہ السلام سے تعلق ہے. لیکن جناب آسیہ، جناب خدیجہ سلام اللہ علیہما، کہ یہ تو ڈائریکٹ کوئی نہ معصومہ تھی، مقام عصمت تک پہنچ گئی ہو تو اللہ بہتر جانتا ہے، لیکن ظاہری طور پر تو وہ ایک عام خاتون تھی، لیکن اپنا مقام اتنا بلند کیا، اپنا اسٹیٹس اتنا بلند کیا، رضا الہی کے اس مقام تک پہنچ گئے کہ خداوند متعال، پتہ نہیں میں جملہ یہ کہا یا نہیں کہا، لیکن دوبارہ اگر کہہ چکا ہوں تو دوبارہ سن لے، کہ خداوند متعال آسمانوں پر خدیجہ سلام اللہ علیہا کے ذریعے سے فرشتوں کے درمیان فخر و مباحت کر رہا ہے، فخر و مباحت کر رہا ہے جناب خدیجہ کے ذریعے سے. کیا مقام اپنا بلند کیا جناب خدیجہ نے کہ خداوند متعال فرشتوں کے درمیان فخر و مباحت کر رہا ہے، فرشتوں کے درمیان فخر و مباحت کر رہا ہے. یہ جناب خدیجہ کیا چیز، یہ جناب خدیجہ مگر کیا ہمارے لیے نمونے حیات نہیں ہے؟ اگرچہ قرآن ضرب اللہ مثلا کسی مصلحت کی وجہ سے جناب خدیجہ کا تذکرہ نہ کیا ہو، خدا بہتر جانتا ہے کہ کیوں جناب خدیجہ کے ذریعے سے نہیں کیا. جس طرح ممکن ہے وہی وجہ، جس طرح آل محمد علیہ السلام کا نام نہیں لیا، شاید اسی وجہ سے جناب خدیجہ کا نام نہیں لیا. جس طرح آل محمد سے حسد کرنے والے موجود تھے اور ہیں، اسی طرح جناب خدیجہ سلام اللہ علیہ سے بھی لوگ حسد کرنے والے اور ان سے عداوت رکھنے والے موجود ہیں. لہذا جس طرح آل محمد علیہ السلام کا ان حاسدین کی وجہ سے ذکر نہیں کیا ہو، ممکن ہے اس وجہ سے جناب خدیجہ کا بھی ذکر نہ کیا ہو. لیکن یہ ملاحظہ کرنے والا نقطہ ہے کہ جناب خدیجہ سلام اللہ علیہ کا وہ مقام، اسی طرح جناب مریم بنت عمران، جناب مریم بنت عمران، ممکن جناب مریم بنت عمران کے بارے میں یہ کہا جائے کہ وہ تو معصومہ تھی، لیکن اگرچہ قرآن نے، توجہ کیجیے گا، انشاءاللہ وہ کل آپ کی خدمت میں جناب مریم بنت عمران کے بارے میں بیان کروں گا، لیکن جناب آسیہ بنت، آسیہ زوجہ فرعون، اور عجیب روایتوں میں کہ رسول صلی اللہ علیہ وسلم کی اس دنیا میں 9 بیویاں تھیں. اب یہ تاریخ کے اعتبار سے جو بیان ہے اس میں یہ بیان ہے کہ رسول خدا صلی اللہ علیہ وسلم کی جنت میں فقط 2 زوجات ہیں، ایک جناب خدیجہ الکبرا اور جناب آسیہ. یعنی ایک کافر گھر میں پلنے والی خاتون حکم خدا کے سامنے حصول رضا الہی کے لیے، حصول قرب الہی کو حاصل کرنے کے لیے کتنی بڑی قربانی دی، خب تاریخ مجھے بیان کرنے کی ضرورت نہیں ہے، لیکن ہمیں جناب آسیہ کی تاریخ یقینی طور پر پڑھنی چاہیے. لیکن اس کو ہم 100% اپنی زندگی پہ امپلیمنٹ نہیں کر سکتے، کیونکہ وہ جس سرکمٹینس میں تھی، وہ جس ماحول میں تھی، وہ شاید ہمارے لیے اس کا اپلیکیشن نہ ہو، امپلیمنٹیشن نہ ہو، لیکن جو اصل مقصد ہے وہ رضا الہی کو حاصل کرنا، قرب الہی کو حاصل کرنا. وہ اس وقت تک نہیں حاصل ہو سکتی ہے قرب الہی جب تک ہمارے پاس علم نہ ہو. اگرچہ یہ بات کہہ دوں، بہت ساری چیزیں ایسا نہیں کہ ہمارے پاس جتنا علم تھا ہم نے سب عمل کر لیا، نہیں، بہت ساری ایسی چیزیں جو ہمیں معلوم ہونے کے باوجود اس پر ہم نے عمل نہیں کیا، کہ انشاءاللہ کل انشاءاللہ اس کی کچھ ایگزامپلز اور کچھ مثالیں آپ کی خدمت میں پیش کروں گا کہ بہت ساری ایسی چیزیں، شکر، صبر، توکل، اس کا علم نہیں ہمارے پاس، اچھی طرح علم ہے फिर भी हम बेसब्री करते हैं, फिर भी हम अदम तवक्कुल ही करते हैं, खुदा पर तवक्कुल नहीं करते हैं, फिर भी हमारी शुक्र की वो कैफियत नहीं है। शुक्र पे मैंने बाकायदा गुफ्तगू की है कि शुक्र सजदे शुक्र को नहीं कहते हैं, शुक्र अल्हम्दुलिल्लाह के अल्फाज को जबान से अदा करने को खाली नहीं कहते हैं, बल्कि वो कल्बी कैफियत का नाम है। शुक्र उस कल्बी कैफियत का नाम है जो खुदा की नेमत के सामने इंसान खाजे और खाशे होकर खुदा का शुक्र अदा करता है, इसको कहते हैं शुक्र। अपनी जिंदगी में हमने कितना शुक्र किया, टाइम ही नहीं हमारे पास, फुर्सत ही नहीं है हमारे पास, हमारी जिंदगी में इन चीजों के लिए टाइम नहीं है। अल्लाह आइए हाल इंशाल्लाह इस सिलसिले में मजीद हमारी गुफ्तगू रहेगी कि खातून खवातीन औरत कोई फर्क नहीं है, मर्द से उनका कोई फर्क नहीं है रिजा इलाही को हासिल करने के लिए। और ये कुरान की बेहतरीन दो आयतें, सूरह तहरीन की दो आयतें, जहां ईमान लाने वालों के लिए कि अगर हम ये कहेंगे यहां पर ईमान लाने वालों से मुराद मर्द औरत है, अगर खाली खातून हो तो भी हमारे लिए कोई मुजायका नहीं है कि खुदावंद मुताल दो औरतों के जरिए से खवातीन के लिए एग्जाम्पल दे रहे हैं, लेकिन जाहिरी तौर पर बईद नहीं है, या बईद नहीं तो कम अज कम शायद के तौर पर हम ये कह सकते हैं कि खुदावंद मुताल जो है वो ईमान लाने वालों के लिए एग्जाम्पल दे रहा है। किसकी एग्जाम्पल दे रहा है? जनाब मरियम को छोड़ दीजिए, वो शायद मासूमा थी, मुमकिन है हम अपने आप को फारिग कर लें और अपने शानों को हल्का कर दें ये कहकर, अपनी जिम्मेदारी का बोझ उतार दें ये कहकर कि वो तो मासूमा थी। जनाब आसिया तो एक आम खातून थी ना, जाहिरी तौर पर, जाहिरी तौर पर आम खातून थी, लेकिन किस मकाम पर पहुंची, किस मकाम पर पहुंची, किस चीज के जरिए से? सिर्फ और सिर्फ हुक्म खुदा के सामने सर तस्लीम खम होने के जरिए से। ये अहम चीज है, ये हमारी कुल सारी की सारी मजालिस का खुलासा यही है। कोई मेरी बाकी मजालिस को सुने या ना सुने, आज की मजलिस को सुना हो या ना सुना, एक ही मकसद है कि इंसान रिजा इलाही के लिए, रिजा इलाही के लिए, चाहे मर्द हो चाहे औरत हो, दोनों मुश्तरक है, दोनों मुसावी है, दोनों एक ही दौड़ में शामिल है। कौन खुदा की रिजा को ज्यादा हासिल करेगा? इन्ना अकरमकुम इंदल्लाहे अत्काकुम, खुदा के नजदीक मुकर्रम बंदा, बाइज्जत इंसान, मोहतरम इंसान, मुकर्रम बंदा वही है जो रिजाए इलाही को सबसे ज्यादा हासिल करने वाला। ये माहसल है हमारी आने वाली गुफ्तगू और गुज़िश्ता गुफ्तगू का, ये माहसल है। लेकिन इसका मतलब ये नहीं कि छुट्टी करें, नहीं, जब ये तस्किरा सुनते हैं ना तो आपके लिए, सुनने वाले के लिए भी मोटिवेशन होता है, पढ़ने वाले के लिए भी मोटिवेशन होता है। कम से कम दो चार पांच दिन तो मुझ पर भी असर होगा, दो चार पांच दिन तो मुझ पर भी असर होगा, सुनने वाले के लिए भी यकीनी तौर पर उम्मीद है। अगर मेरे कल्ब और मेरे दिल और मेरे इखलास के साथ अगर निकली होगी मेरी जबान से, तो शायद दो चार दिन आपके लिए भी मौसर हो जाए ये गुफ्तगू। लेकिन जिक्र कुरान और जिक्र अहले बैत और जिक्र मोहम्मद आले मोहम्मद अलैहि सलाम है तो यकीनी तौर पर ये मौसर होने वाली है। बस इन्हीं खवातीन में कि जिनका तस्किरा हुआ और कल मैंने आपकी खिदमत में तस्किरा किया, शहजादी ज़ैनब सलामुल्लाह अलैहा, कि मैं दो दिन से खुसूसी तौर पर सोच कर आया कि जनाब खदीजा जनाब ज़ैनब कुबरा सलामुल्लाह अलैहा पर गुफ्तगू करूंगा, लेकिन इत्तेफाक से मौका नहीं मिला। इंशाअल्लाह अज़ीज कल हमारी गुफ्तगू में कोशिश करूंगा कि जनाब ज़ैनब कुबरा सलामुल्लाह अलैहा के मुफसल तस्किरा है उनका, के सही है, तवज्जो करें, अगर खुदा इंसानों के लिए एक गुनहगार इंसान के लिए रसूल की जिंदगी को नमूने हयात करार दे सकता है, तो जनाब ज़ैनब कुबरा सलामुल्लाह अलैहा खवातीन के लिए, मर्दों के लिए बिल्कुल नमूने हयात है। और जो कल मैंने आपकी खिदमत में बयान किया था, इरादा था कि उस नुक्ते को ही बयान करूं, लेकिन बाद में जो वो फुर्सत नहीं मिली, वक्त में फुर्सत नहीं मिली, वो बात भी बाकी रह गई कि ये जो मैंने बात कही थी, क्या बात कही थी, कि जिनकी जिंदगी हमारे लिए नमूने हयात हैं उनकी जिंदगी में दो पहलू हैं, दो पहलू हैं। एक पहलू क्या है? एक पहलू उमूमी पहलू है, उमूमी पहलू है, और एक खुसूसी पहलू है कि इंशाल्लाह कल गुज़िश्ता कल गुफ्तगू की थी, इंशाल्लाह आने वाली कल में इंशाल्लाह गुफ्तगू करेंगे इसी मौजू के ऊपर। लेकिन इंसान उस मकाम तक पहुंच जाए, उस मकाम तक पहुंच जाए कि रिजा इलाही, रिजा इलाही, देखिए रिजा इलाही एक वसी मफहूम है, एक वसी मफहूम है, एक طویل مفہوم ہے۔ ایک دو روپے صدقہ دے کر بھی خدا کی رضا حاصل ہوتی ہے، اور انسان اپنے نفس کو، اپنی جان کو قربان کر کے بھی خدا کی رضا کو حاصل کرتا ہے۔ تو یہ دو، یہ بھی رضا الہی، وہ بھی رضا الہی، لیکن رضا الہی یقینی طور پر فرق ہے۔ کہیں رضا الہی ایسی ہوتی ہے کہ وہاں پر قرآن کی آیات نازل ہو جاتی ہیں، فرشتے نزول کرتے ہیں۔ لہذا جس طرح ہم دنیا میں کم کے اوپر اکتفا نہیں کرتے، قلیل کے اوپر اکتفا نہیں کرتے، اس کے اوپر اکتفا کریں یا نہ کریں یہ کوئی مسئلہ نہیں ہے، لیکن اصل مقصد یہ ہے کہ انسان رضا الہی میں جتنا زیادہ سے زیادہ رضا الہی کو حاصل کر سکتا ہے، قرب الہی کو حاصل کر سکتا ہے۔ خوب، یہ دوڑ ہے، یہ ایک دوڑ ہے کہ انسان اس رضا الہی کو حاصل کرے کہ جس میں ہمیں خاندان محمد و آل محمد علیہ السلام نظر آتے ہیں، کہ کس طرح اپنی زندگی کو صرف اور صرف رضا الہی کے لیے۔ مگر کیا آل محمد دنیا میں نہیں تھے؟ مگر کیا محمد و آل محمد اور ان کا خانوادہ اس دنیا میں کھاتا پیتا، رہائش، لباس ضرورت نہیں تھی، حیات کی ضرورت نہیں تھی؟ یہ سب تھی ظاہری طور پر، لیکن سب کچھ قربان، سب کچھ قربان جب خدا کے رضوان کی بات آئی، خدا کے رضا کی بات آئی، خدا کے دین کی بات آئی۔ اور انہی ہستیوں میں واقعا شہزادی زینب کبریٰ سلام اللہ علیہا، شہزادی زینب کبریٰ سلام اللہ علیہا، شہزادی زینب کس مقام پر تھی، انشاءاللہ وہ آپ کی خدمت میں عرض کروں گا۔ جو بعض روایتوں سے، دیکھیں ہم نے امام پر، امامت کے اوپر گفتگو بچپن سے سنی ہے، توحید سے زیادہ، رسالت اور نبوت سے زیادہ، دوسرے تمام مسائل سے زیادہ، سب سے زیادہ جو ہم نے گفتگو سنی وہ ہے امامت۔ لیکن یہ آپ کی خدمت میں عرض کر دوں، ہم نے امامت کی الف بے بھی نہیں پڑھی، ہم مقام ولایت کی الف بے بھی نہیں جانتے ہیں۔ الف بے جس کو کہتے نا، یہ کوئی مبالغہ رائی نہیں ہے، یہ کوئی مبالغہ رائی نہیں ہے۔ ایک ہے الفاظ، ایک ہے الفاظ، ایک ہے حقیقت۔ میں حقیقت کی تو بات ہی نہیں کر رہا ہوں، خود معرفت امام میں ہم الفاظ کی حد تک بھی الف بے ہم نے ولایت اور امامت کی حقیقت کو نہیں پہچانا ہے۔ تو باقی دین کے مسائل تو اللہ ہی حافظ ہے، اور اس میں شہزادی زینب، شہزادی زینب کہ کیا مقام ہے، جملہ کہہ رہا ہوں آج، تشریح کل کروں گا، کس مقام ولائی پر، کس مقام ولایت پر پہنچی ہوئی تھی، وجہ کیا تھی؟ وجہ ایک ہی وجہ ہے کہ معرفت کا لیول، خدا کی معرفت، ایمان، حجت خدا کی معرفت، حجت خدا کے سامنے سر تسلیم خم ہونا، اس کے لیے قربانی دینی پڑتی ہے۔ قربانی کا مطلب فقط ظاہری قربانی نہیں، قربانی دینے کے بعد اپنے پورے وجود پر سر تسلیم خم ہونا خدا کی بارگاہ میں اور صبر کرنا، یہ ہے قربانی، یہ ہے قربانی۔ ممکن ہے تاریخ میں بہت سارے لوگوں نے بڑی بڑی قربانیاں دی ہوں، لیکن ایمان کا وہ لیول نہیں ہے، ایمان کا وہ لیول نہیں ہے۔ حضرت زینب کبریٰ سلام اللہ علیہا، ایمان کا وہ لیول، قربانی کے ساتھ جب ایمان کا لیول مل جائے تو اس کا نام ہے زینب کبریٰ سلام اللہ علیہا۔ بس قربانی کا آغاز کہاں سے ہوا؟ قربانی کا آغاز مدینے سے ہوا، مدینے سے۔ دو محرم ہے، یہ خاندان آل محمد سرزمین کربلا پر داخل ہونا چاہتے ہیں، لیکن میں اپنے آج کے مصائب کا آغاز کروں گا کہ جب یہ خانوادہ کربلا سے چلنا شروع ہوا۔ روایت کا جملہ ہے، محلہ بنی ہاشم ہے، भीड़ लगी हुई है। किसी ने सवाल किया कि भीड़ किस बात की है, तो कहने वाले ने कहा कि हुसैन अपने घर वालों के साथ मुसाफिरत पर जा रहे हैं। मैं और आप इस बात को एहसास नहीं कर सकते हैं, हमारे और आपके लिए एक मुल्क से दूसरे मुल्क जाना, एक शहर से दूसरे शहर मुंतकिल होना, शायद मादी लिहाज से हम इस बात का एहसास करें, लेकिन जो दर्द, जो दुख, जो अजियत, जो गम हुसैन इब्न अली के लिए था ना, उसको हम दर्द नहीं कर सकते हैं। इसलिए कि मौला हुसैन अपने नाना को छोड़कर जा रहे हैं। हुसैन इब्न अली अपनी मादर ग्रामी को विदा करके जा रहे हैं। वो कोई हुसैन के दिल से पूछे, बस एक मरतबा हुसैन अपने बीवी बच्चों के साथ, अपने घर वालों के साथ शहर मदीना छोड़ना चाहते हैं। एक एक बीवियां सवार हो रही हैं। यकायक एक मरतबा हलचल मची, भगदड़ हुई। किसी ने सवाल किया इस हुजूम और इस भगदड़ की वजह क्या है, तो कहने वाले ने कहा अली की शेर दिल बेटी जैनब कुबरा सवार होने जा रही है। और मक्तल का जुमला है, ये तो मदीना है। किस शान से जनाब जैनब कुबरा सलामुल्लाह अलैहा सवार होने जा रही है। एक तरफ मक्तल बयान करता है, बाएं दाएं तरफ अब्बास अलमदार है, बाएं तरफ अली अकबर है। हाय क्या मुहासरा है, क्या महसूर किया हुआ है, क्या हिफाजत है। हाथ जोड़ के कहूंगा मौला अबुल फजल अब्बास, ये तो आपका शहर है, आपका मोहल्ला है, किसकी मजाल है कि ज़ैनब कुबरा पर कोई निगाह उठाकर भी देख सके। मौला अली अकबर, हाय फूफी का इतना इंतजाम हो रहा है, इतनी हिफाजत हो रही है, अरे कौन आपकी फूफी के ऊपर बुरी निगाह उठाकर देख सकता है। लेकिन शहजादी ज़ैनब सलामुल्लाह अलैहा इस महसूर में, इस हसर में शहजादी ज़ैनब को लेकर जाया जा रहा है इस हिफाजत में। एक तरफ अबुल फजल अब्बास अलैहि सलाम है, एक तरफ हजरत अली अकबर है। मक्तल का अजीब जुमला है, हसन की यतीम मिसाल, यतीम निशानी। हाय कासिम इब्ने हसन क्या कर रहे, एक मरतबा नामहरमों के मजमू को दूर कर रहे, दूर हो जाओ। हाय कासिम को फिक्र है इस बात की किसी नामहरम की निगाह मेरी फूफी की चादर पे भी ना पड़ जाए। हाथ जोड़ के कहूंगे शहजादे कासिम, हाय चाचा फूफी की चादर की इतनी फिक्र है, उस वक्त आपका क्या आलम होता अगर आप शाम गरीबा करबला की सरजमीन पर होते हैं। 11 मुहर्रम को आप करबला की सरजमीन पर होते, क्या आपकी फूफी, आपकी माँ, आपकी बहनें वगैरह बेमखना चादर नरगए आदा में है। शहजादी ज़ैनब उस वक्त घोड़े पर हिसार में सवार हो रही है, ना अली अकबर है, ना अब्बास है, बेमखना चादर है, हाथों को बांधा हुआ है। ऐ कासिम सलामुल्लाह अलैक, आप पर हमारा सलाम हो, आपकी गैरत पर हमारा सलाम हो, लेकिन बस एक मरतबा शहजादी ज़ैनब सवार होने जा रही, जैसे ही अपने महमल के करीब पहुंची एक मरतबा आए फातिमा का लाल हुसैन आगे बढ़ा, जानू से जीना बनाया, बड़ी शान से शहजादी ज़ैनब को सवार किया। एक मरतबा शहजादी ज़ैनब सवार हो गई। एक मरतबा शहजादी ज़ैनब ने महमल से अपना सर निकाला, निगाहें दौड़ाई, तो एक मरतबा देखा एक गोशे में फातिमा का लाल हुसैन बैठे हुए हैं, अपने जानों पर सर रखे हुए जारों का दर गिरिया कर रहे। एक मरतबा शहजादी ज़ैनब ने कहा मक्तल का जुमला है। एक मरतबा शहजादी ज़ैनब ने कहा भैया आपको माँ के हक की कसम देती हूँ किसी ने आपको रुला दिया। एक मरतबा मौला कहते हैं ज़ैनब आज तो बड़ी शान से हाय बड़ी शान से सवार हो रही, लेकिन 11 मुहर्रम जब आएगी, हाय 11 मुहर्रम को ज़ैनब कुबरा मकातिल बयान करते हैं। एक मिनट दाएं तरफ देखा, बाएं तरफ देखा, ना अब्बास है, ना अकबर है, ना हुसैन सवार करने के लिए। बस आज़ादारों ये कारवान मज़लूम एक मरतबा मदीने से चला, मुख्तलिफ मनाजिल से गुजरते हुए अरे सरजमीन करबला पे दाखिल हुआ। एक मरतबा हैवान भी समझ गए अब करबला में हम दाखिल हो गए। हुज्जत को तमाम करने के लिए मकातिल बयान करते, मौला ने 7 घोड़ों
لوگوں کو تبدیل کیا لیکن کسی طرح بھی مولا کی سواری حرکت نہیں کر رہی. ایک مرتبہ لوگوں سے سوال کرنا شروع کیا اس سرزمین کا نام کیا ہے, کسی نے کہا غازریہ ہے, کسی نے کہا شتے فرات ہے, کہتے کہتے کسی نے کہا اس زمین کو کربوبلا کہتے ہیں. بس یہ سننا تھا میرا مولا کہتا ہے ہاؤنا قتلو اطفالنا قتلو رجل جالنا ذبحو اطفالنا. ارے وہ مقام ہے جس مقام پر ہمارے مردوں کو قتل کیا جائے گا, ارے وہ مقام ہے جہاں پر ہماری بیویوں کو بے مخنا چادر اسیر کیا جائے گا. اس کے بعد عجیب جملہ کا ہاؤنا ذبحو اطفالنا, یہی وہ مقام ہے جہاں ہمارے بچوں کو ذبح کیا جائے گا. ارے مجھے تاریخ میں کہیں نہیں ملا, تاریخ میں نہیں ملا حسین کے اس لشکر میں کوئی بچہ ذبح ہوا ہو سوائے ایک مثال کے, اس مثال کا نام ہے علی اصغر. ارے جب حسین اصغر کو پانی پلانے آئے تین بال کا وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. بار الہ ان آنسو کو باعث شفاعت قرار فرما. خداوند تو یہ واسطہ دیتے محمد آل محمد کی عظمت کا واسطہ. حاضر مجلس مومن منات کل مومن منات کی تمام جائز حاجات کو پورا فرما. خداوند تو یہ واسطہ دیتے محمد آل محمد کی عظمت کا واسطہ. جو مومن منات پریشان حال روزی رزق کی مشکلات میں گرفتار, بچوں کی تعلیم, بچوں کی شادی, گھریلو مسائل, مختلف مسائل میں گرفتار ہیں بحق محمد آل محمد, خداوند تمام مومن ونات کی تمام مشکلات کو دور فرما. خداوند جو مومن ونات حج و زیارات کے مشتاق ہیں بالخصوص زیارت سید الشہداء کے, خداوند تمام مومن ونات کو اپنے گھر و اہل بیت اطہار علیہ السلام کی زیارت نصیب فرما. جو مومن و مومنات اس دنیا سے جا چکے, حاضرین مجلس مومن و مومنات کی مرحومین کل مرحوم مومن و مومنات جو اس دنیا سے جا چکے, خداوند بحق محمد و آل محمد تمام مرحومین کی مغفرت فرما. حاضرین مجلس مومن و مومنات ان کے متعلقین میں جو بیمار ہیں دنیا بھر میں جہاں جا جو مومن و مومنات بیمار ہیں, خداوند بحق محمد و آل محمد تمام مومن و مومنات کو صحت عاجلہ اور کاملہ عطا فرما. خداوند اپنی آخری حجت امام عصر زمان سلام اللہ علیہ کے ظہور میں تعجیل فرما, ہمیں ان کے آوان و انصار میں قرار فرما. ربنا تقبل منا انک انت السمیع العلیم.